मनभित्रका भावनालाई शब्द बनाई केरहरू नजाउन्ती मनका भाव त्यसै त्यसै खेर बरू शब्दै शब्द जोडे रती बनाएका गजलहरू वाचन गर्ने एउटै थलो गजलका शेरहरू
हरेक सोमबार राति बीबीसी समाचारपछि
कार्यक्रम गजलका शेरहरू
औँसी लाग्दा छाडी जाने जुनको के भरोसा औँसी लाग्दा छाडी जाने जुनको के भरोसा डाँडे काटी गएपछि उनको के भरोसा खडेरीले कोपिला नै सुकी झारेपछि खडेरीले कोपिला नै सुकी झारेपछि खुसी बोकी आउने मनसुनको के भरोसा डाँडे काटी गएपछि उनको के भरोसा सुन्न खोजे धेरै चोटी बज्नै छाड्यो अरे सुन्न खोजे धेरै चोटी बज्नै छाड्यो अरे बाँसुरी नै नअट्ने त्यो धुनको के भरोसा औँसी लाग्दा छाडी जाने जुनको के भरोसा छिमेकीले रिस पोख्दा छिमेकीले रिस पोख्दा भान्सै अलिनुभयो छिमेकीले रिस पोख्दा भान्सै अलिनुभयो समुद्रमा थुप्रिएको नुनको के भरोसा डाँडे काटी गएपछि जुनको के भरोसा धानको बाला सरी झुली नबसहै सानो धानको बाला सरी झुली नबसहै सानो आँखा लाग्न सक्छ पापी घुनको के भरोसा औँसी लाग्दा छाडी जाने जुनको के भरोसा डाँडे काटी गएपछि उनको के भरोसा गजलकार निर्मल पौडेलका यिनै गजलका शब्दहरू सँगसँगै रेडियो एकता 92.4 मेगाहर्जको साप्ताहिक रात्रि प्रस्तुति गजलका शेरहरू लिएर तपाईँलाई शब्द स्पर्श गर्न हाजिर भइसकेकी छु म लक्ष्मी त्यास तपाईँ नियमित रूपमा प्रस्तुति गजलका शेरहरूलाई सुन्दै आइरहनु भएको छ भने जानकारी नै होला हामी प्रत्येक महिनाको पहिलो बसाई अर्थात् प्रत्येक महिनाको पहिलो सोमबारमा गजलकार स्वयंलाई स्टुडियोमा निम्ति आएर उहाँका आवाजमा उहाँले नै वाचन गर्नुभएका उहाँले नै सिर्जना गर्नुभएका गजलहरू सुन्छौँ र सुनाउँछौँ सोही अनुरूप आज हामीसँग एकजना गजल सर्जक वा भनौँ गजल अतिथि हुनुहुन्छ गजलकार अतिथि हुनुहुन्छ निर्मल पौडेल मैले तपाईँलाई जानकारी गराइसकेकी छु आज हामीसँग हुनुहुन्छ निर्मल पौडेल उहाँसँग आज हामी अन्तरङ्ग कुराकानी गर्नेछौँ भल्लाकुसारी गर्नेछौँ साथमा उहाँले नै सिर्जना गर्नुभएका गजलहरू उहाँकै आवाजमा पनि सुन्नेछौँ सर्वप्रथम त उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु निर्मलजी स्वागत छ तपाईँलाई कार्यक्रममा
धन्यवाद लक्ष्मीजी
हजुर निर्मलजी के गर्दै हुनुहुन्छ आजभोलि
हिजो आज खासै केही गर्दै छैन अब आफ्नै एउटा प्रोफेसनल भइसकेपछि स्कुलमा टिचिङ गर्दैछु एउटा टिचर पनि हो र साथसाथै एउटा सर्जक पनि हो र केही सृजनामा तल्लीन छु यसै गरी बित्दै छ दिनचर्याहरू
हजुर एकजना शिक्षक हुनुहुन्छ साथमा गजल सृजना गर्नुहुन्छ साथै अध्ययनलाई कहाँ पुर्याउनु भयो
अध्ययनलाई मैले अहिले ब्याचलर थर्ड इयर सिद्धाएँ
हजुर स्नातक
हजुर
तृतीय वर्षमा
स्नातक तृतीय वर्ष सिद्धाएर अहिले केही छोटो विश्राममा छु
हजुर विश्राममा छु भन्नुभयो त्यसको अलावा गजल सिर्जना
गर्दैछु
अहिलेसम्म जम्मा कति जति गजल लेख्नुभयो
मैले हालसम्म लेखेका गजलहरू लगभग 250-300 होला
हजुर 250 गजल सिर्जना गरिसक्नु कहिलेदेखि सुरु गर्नुभयो गजल सिर्जना गर्नु
मैले धेरै लामो समय भएको छैन यो साहित्यमा म इन्भल्भ भएको हो र लगभग 4-5 वर्ष अगाडिदेखि मैले गजल यात्रा सुरु गरेको हो
हजुर 5 वर्षको यो लामो गजल यात्रामा 250-300 गजल पनि सिर्जना गरिसक्नु भएको छ गजल लेख्नलाई कोबाट प्रेरणा मिल्यो घरमा कोही लेख्नुहुन्थ्यो कि
मेरो घरमा गजल सृजना गर्ने त्यस्तो सर्जक कोही पनि हुनुहुन्थेन र मलाई यो गजल सृजनाका लागि प्रेरणा दिने श्रेय मेरो श्रद्धेय गुरु हुनुहुन्छ एकजना रमेश समर्थन उहाँलाई नै जान्छ उहाँकै प्रेरणा पाएर चाहिँ मैले यो गजलमा यतिसम्म आज जतिसम्म म अगाडि बढेको छु उहाँकै दिन
भनेपछि स्कुल पढ्दाखेरि रमेश समर्थन सरले चाहिँ पढाउँदाखेरि उहाँका गजलहरूबाट प्रभावित भएर गजल लेख्न सुरु गर्नुभयो
हजुर स्कुल लाइफ त मैले सकिसकेको थिएँ मैले इन्टरमिडिएट सुरु गरेपछि का दिनहरुमा चाहिँ उहाँका गजलहरु सुने त्यसपछि अलिकति उत्सुकता जाग्यो मलाई पनि म पनि केही गर्न सके हुन्थ्यो हैन यस्तै गजलहरु लेख्न सके हुन्थ्यो भन्ने खालको उत्सुकता जाग्यो र जानी नजानी कोर्न थालियो र उहाँले मलाई मार्गदर्शन गर्दै जानुभयो यसरी लेख्दाखेरि राम्रो हुन्छ भन्ने खालको चाहिँ उहाँको मार्गदर्शन जुन मैले पाएँ त्यसबाटै म अगाडि बढ्न सफल भएको हुँ।
गजल जुन रमेश सरको प्रेरणाले गजल लेख्न थाले भन्नुभयो सुरुमै गजल लेख्नु भयो कि कुनै कविता वा अन्य विधाबाट गजलमा प्रवेश गर्नुभयो
होइन धेरैजनासँग कुरा गर्दाखेरि उहाँ के भन्नुहुन्छ भने लेख्ने मान्छेहरूले सुरुमा गजल लेख्दैनन् सुरुमा कविताहरू लेख्छन् र सुरुमा गजल लेख्ने एकदमै कम भेटिन्छन् भन्ने गर्नुहुन्छ कि म चाहिँ कस्तो भयो भनेदेखि मैले सुरुमै गजल सुनेर गजलको म एउटा चाहिँ पारखी पनि थिएँ त्यसकारणले गर्दाखेरि म एकदम गजलको एउटा बनाउन असल श्रोता थिएँ त्यो रूपमा म आफूलाई चाहिँ मान्थेँ र मैले सुरुमा लेख्दैखेरि गजल लेख्न सुरु गरेँ सुरुको एउटा गजल लेखेँ अब त्यति बेला रदिफलाई चाहिँ काफिया सम्झेर त्यसरी लेखिन्थ्यो होइन त्यो गर्दाखेरि सुरुमै गजल लेख्न सुरु गरेको सुरुको मिलेको थिएन
आदरणीय श्रोता तपाईँ यतिखेर शान्ति र सद्भावका लागि सामुदायिक रेडियो एकता बयानब्बे थप्लो चार मेगाहर्जको साप्ताहिक रात्रि प्रस्तुति गजलका शेरहरू हामीसँग अतिथि हुनुहुन्छ चन्द्र निगापुरका गजल सर्जक हुनुहुन्छ उहाँ निर्मल पौडेल एकजना गजल लामो समयदेखि गजलको क्षेत्रमा गजल यात्राको क्षेत्रमा अगाडि बढिरहनु भएको छ निर्मलजी एउटा गजल वाचन गरेर सुनाउनुहोस् न तपाईँको आवाजमा
हुन्छ धन्यवाद यहाँको यो अपर्च्युनिटी दिनुभयो जुन मलाई यहाँ आएर चाहिँ गजल वाचन गर्ने त्यसको लागि धेरै धेरै धन्यवाद र यो क्रममा एउटा गजल गाएरै सुनाऊ
हुन्छ वाचन गर्दा भन्दा झन् गाउँदा त तपाईँका गजल गाएको गजल झन् हामी आतुर भइसकेका छौँ सुनाउनुहोस् न
छोटो गजल छ खालि काफिया र रदिफ मात्रै राखेको
आफैले रचना
हजुर आफैले रचना गरेको छु र लय पनि आफैले हालेको छु मेरा गजलका शब्दहरू यसरी गाडी गर्छु
जल्दैछु यादमा गल्दैछु यादमा जल्दैछु यादमा गल्दैछु यादमा साँझ नसासँगै साँझ नसासँगै साँझ नसासँगै साँझ नसासँगै ढल्दैछु यादमा जल्दैछु यादमा गल्दैछु यादमा गन्तव्य बिना नै गन्तव्य बिना नै गन्तव्य बिना नै गन्तव्य बिना नै चल्दैछु यादमा जल्दैछु यादमा गल्दैछु यादमा आज आफैलाई आज आफैलाई आज आफैलाई आज आफैलाई छल्दैछु यादमा जल्दैछु यादमा गल्दैछु यादमा
अन्तिम मक्ता यस्तो रहेको छ
चिताको आगो झैँ चिताको आगो झैँ चिताको आगो झैँ चिताको आगो झैँ बल्दैछु यादमा जल्दैछु यादमा गल्दैछु यादमा
हजुर धन्यवाद
हजुर जल्दैछु यादमा गल्दैछु यादमा कहिले लेख्नुभएको गजल ठ्याक्कै
मैले यो गजल 2066 साल जेठ 15 गते लेखेको गजल
हजुर गजल वाचन गर्न तपाईँलाई धेरै मन लाग्छ गाउन धेरै मन लाग्छ तपाईँको स्वर त साह्रै मिठो छ नि
धन्यवाद मेरो स्वर मन पराइदिनु भएकोमा र खासमा मलाई गजल गाउन नै बेसी मनपर्छ वाचन गर्न पनि मन लाग्छ तर पनि म सुरुका एकदमै गजल गेय विधा हो, त्यस कारणले नै यो सर्वप्रिय विधा हुन सफल भएको छ अहिले। त्यस कारणले गर्दाखेरि मलाई, म सुरुका दिनहरूमा पनि गीत गाउने गर्थेँ र पछि जब गजल लेख्न थालेँ अनि म गीत त गाउँछु नै, गजललाई पनि म किन नगाउँ, आखिर गेय विधा नै हो भनेर चाहिँ मैले गजल गाउने प्रयास गर्न थालेँ र मैले लेख्ने अधिकांश गजलहरू म गाउँछु।
हजुर, धेरै न्याय गर्नुभएको छ। गजल गेय विधा भएर पनि कतिपय गजल सर्जक मित्रहरू चाहिँ लेख्नु मात्र हुन्छ, तर लेख्नुहुन्छ गाउनुहुन्छ, तपाईँले न्याय गर्नुभएको छ गजललाई। त्यसै गरी यति मिठो स्वर छ, कुनै एल्बम निकाल्नु भएको छ?
अहिलेसम्म छैन, म एल्बम निकाल्न र गजल सङ्ग्रह निकाल्नको लागि अलि हतारिने पक्षमा छैन, किनभने धेरै स्रष्टाहरूलाई मैले फुर्सदमा पछुताउनु परेको देखेको छु हतारमा निकालेको हुनाले।
मैले यस अर्थमा सोधेँ कि तपाईँको स्वर यति मिठो छ कि तपाईँसँग योभन्दा अगाडि जुन चन्द्रनी कापुरमा एकचोटि भेट भएको थियो त्यतिखेर पनि तपाईँको त्यो गजल गायनकै कलाले मैले प्रभावित भएर तपाईँलाई यति धेरै अनुरोध गरेर स्टेजमा निम्त्याएको, तपाईँको गजल गायनबाटै प्रभावित भएको मात्रै भएर
धन्यवाद।
गजल सिर्जनालाई थाती राखेर गायनलाई अँगाल्दा त तपाईँले धेरै राम्रो गर्न सक्नुहुन्छ जस्तो लाग्छ मलाई। के सोच्छ तपाईँको
भविष्यको? मेरो ठ्याक्कै हुन त सानैमा गाउँथेँ र गाउने क्रमदेखि नै गायकहरूले गाएको देख्दाखेरि मैले पनि अपर्च्युनिटी पाएँ भने यत्तिको गाउन सक्छु कि भन्ने खालको चाहिँ एउटा कौतूहल मनमा चाहिँ जाग्ने गर्थ्यो होइन। र अब पछि आइसकेपछि एउटा टिचिङ फिल्डमा लाग्यो, यहाँलाई त थाहा नै छ, टिचिङ फिल्डमा लागिसकेपछि आफ्नो भएको स्वर पनि अलिकति भनौँ न धेरै बोल्नुपर्ने पेसा हो, शिक्षकमा चाहिँ नबोलिकन काम चल्दैन, त्यस कारणले गर्दाखेरि स्वर अलिकति डाउन भइरहेको महसुस गरेको छु मैले जुन मेरो आवाज थियो। र पनि अब भविष्यमा हेरौँ समयले कहाँ पुर्याउँछ, साथ दियो भने मैले आफ्नो प्रतिभा देखाउँदै नै छु।
हजुर, गजल गाउन पनि रमेश सरकै प्रेरणा हो?
गजल गाउन पनि सरले गाउनुहुन्थ्यो र गजल गायनमा गजल नै गाउने कुरा गर्दाखेरि सरको प्रेरणा त्यसमा अवश्य पनि छ। मैले लेख्ने गजल भन्ने बित्तिकै रमेश सर जोडिएर आउनुहुन्छ, त्यस कारणले गजल गायनको पक्षमा पनि रमेश सर अछुतो हुनुहुन्न, यसबाट उहाँले प्रेरणा दिनुभएको छ मलाई।
मलाई यतिखेर ईर्ष्या लागिरहेछ, रमेश समर्थन जस्तो गुरु पाउनु भएको छ तपाईँहरूले, त्यस्तो प्रेरणाको स्रोत पाउनु भएको छ, उहाँले गाउनुभएको एउटा गजल मलाई अहिले अझै पनि याद छ, म यो जिन्दगानी पिएरै गुजार्छु, म त जानु जाने पिएरै गुजार्छु। यो गजल मलाई यति मन परेको छ, रमेश सरले गाउनु भएको, सायद त्यहीबाट प्रभावित हुनुभयो होला, तपाईँहरू धेरै भाग्यशाली, मलाई ईर्ष्या
लाग्यो। आधारमा चाहिँ आफूलाई भाग्य मागि नै ठान्छु, किनभने मैले रमेश्वर जस्तो गुरु पाएँ र मैले रमेश्वर जस्तो गुरु नपाएको भए सम्भवतः म गजलको क्षेत्रमा लाग्ने थिइनँ। मलाई जिन्दगीमा मन नपर्ने दुईवटा कुरा थिए मेरो बिगिनिङ सुरुवाती क्रममा, एउटा राजनीति र अर्को साहित्य। साहित्य मलाई पटकै मन पर्दैन थियो र त्यस्तो मान्छे पनि म आज साहित्यमा आबद्ध भएको छु र त्यही साहित्यमै लागेको कारणले म आज तपाईँको एफएम स्टेसनसम्म आउन सफल भएको छु होइन। र यो सम्पूर्ण कुराहरूको दिन रमेश सरलाई नै जान्छ।
राजनीति र साहित्य मन पर्दैनथ्यो, आएर साहित्यमा लाग्यो भन्नु, पछि राजनीतिमै लाग्नु चाहिँ गर्छ?
त्यस्तो योजना छैन
होइन,
त्यो त थिएन। धेरै कुराहरू जिन्दगीमा योजना बिना नै हुन्छन्, हरेक कुरा योजना बनाएरै गरिँदैन होइन। हुनसक्छ समय कसले देखेको छ, भविष्य न तपाईँले देख्नु भएको छ न मैले देखेको छु, हुनसक्छ भविष्यमा लाग्न पनि सकिएला, तर अहिले नै राजनीतिमा लाग्ने इन्ट्रेस्ट चाहिँ मलाई छैन।
केही समय स्टुडियोमा आउनुभन्दा अगाडि, भित्र पस्नुभन्दा अगाडि तपाईँसँग अनौपचारिक कुरा हुँदा तपाईँले जानकारी गराउनु भएको थियो, एउटा स्थानीय सञ्चार गृहमा कार्यरत पनि छु, सञ्चार कर्मी पनि छु भन्नुहुन्छ।
हजुर हजुर,
के कुन प्रोग्राम चलाउनुहुन्छ?
म रेडियो गुन्जन 102.2 MHz बुधबार राति आउँछ गजल यात्रा, यो गजलसँगै सम्बन्धित भएको हुनाले खासमा म साहित्यसँग भन्दा पनि साहित्यको विशिष्ट विधा गजलसँग मात्रै सम्बन्धित हुन रुचाउँछु आफूलाई। कविताहरू पनि लेख्ने गर्छु तर मेरो चाहिँ विशेष रुचिको क्षेत्र भनेको गजल हो, त्यस कारणले गजलसँगै सम्बन्धित कार्यक्रम चलाउँदैछु गजल यात्रा।
गजलसँगै सम्बन्धित कार्यक्रम चलाउनुहुन्छ?
हजुर।
के कस्तो क्रिया प्रतिक्रिया हुन्छ नि श्रोताहरूको, के कस्तो गुनासाहरू, अब भनौँ राम्रा नराम्रा, के कस्ता प्रतिक्रियाहरू आउने गरेका छन्, कति भयो कार्यक्रम चलाउन थाल्नु?
मैले कार्यक्रम चलाउन थालेको धेरै भएको छैन, भर्खरै म लागेको छु त्यो क्षेत्रमा भन्दा हुन्छ होइन। र रेडियोमा कार्यक्रम चलाउँदाखेरि भुल्नु परेको एउटा समस्या के हो भने अधिकांश गजल सर्जकहरू जतिले पठाउनुहुन्छ केही प्रतिशतलाई छोडेर, बाँकी जुन नवसर्जकहरू होइन भर्खर सिक्दै गर्नुभएका सर्जकहरूले पठाउनुहुन्छ, उहाँहरूमा गजलको एउटा सैद्धान्तिक ज्ञानको अभाव भएको जस्तो महसुस भयो।
हजुर, यस्तो अब लेख्नेले पठाउँदैनन्, त्यो लेख्न जान्दैनन् तिनीहरूले चाहिँ रुचि देखाउँछन्।
हजुर एकदम, होइन त्यो राम्रो कुरा पनि हो, एक हिसाबमा त्यसलाई नराम्रो कुरा भन्न मिल्दैन, किनभने गजलप्रति रुचि राख्ने एउटा जमात बढ्नु भनेको गजलकै सबल पक्ष हो, होइन। र हामीले पनि कार्यक्रम चलाउँदाखेरि अलिकति त्यस्ता खालका नवसर्जकहरूलाई पनि सम्बोधन हुने गरेर अलिकति सैद्धान्तिक पक्षमा पनि चर्चा परिचर्चा गरेर गजलको वास्तविकता देखाइदिने हो भने मलाई लाग्छ केही हप्तामै परिष्कृत भएर आउनेछन् त्यस्ता गजलहरू पनि।
हजुर, एकजना रेडियो कर्मी भेटेर म रेडियोकै बारेमा कुरा गर्न लागे, यस्तो जुन गजल सम्बन्धी कार्यक्रम चलाउँदा चाहिँ के भनिन्छ अहिले, जुन गजल सिर्जना गरेर पठाउनुहुन्छ श्रोताहरूले, उहाँहरूले चाहिँ उहाँहरूले जुन लयमा लेख्नु भएको हुन्छ, जसरी यसरी वाचन गर्ने भनेर लेख्नु भएको छ, त्यसलाई चाहिँ मिलाएर पढ्दैनन् भन्ने गुनासा पनि आउने गरेका छन् भन्ने सुनिन्छ, तपाईँलाई
मेरो त्यस्तो खालको प्रतिक्रिया मैले पाएको छैन अहिलेसम्म। हुनसक्छ मान्छेको सोचाइ मिल्दैन र शैली पनि मिल्दैन, होइन, तपाईँको शैली छुट्टै हुन्छ, मेरो शैली छुट्टै हुन्छ, र सर्जक जसले गजल सृजना गर्नुहुन्छ उहाँको पनि शैली छुट्टै नै होला, होइन। त्यसकारणले एक्ज्याक्ट उहाँले खोज्नु भएकै शैलीमा हामीले वाचन गर्छौँ भन्ने छैन, तर पनि मलाई लाग्छ मैले वाचन गर्ने गजलहरूमा म अन्याय गर्दिनँ, उहाँको भावना अनुसार नै म गजल वाचनमा चाहिँ उहाँलाई न्याय गर्छु नै भन्ने लाग्छ जहाँसम्म।
हजुर, एउटा गजल सुनाउनुहोस् न, वाचन गरेर सुनाउनुहुन्छ कि फेरि गाउनुहुन्छ?
फेरि अर्को एउटा गेय गजल नै छ, म वाचन गरेर पनि सुनाउँछु, त्यसको लागि समस्या छैन, होइन, तर यो क्रममा पनि एउटा गेय गजललाई नै जोड्न चाहन्छु।
सुध्रिएन कसै गरी चाला जिन्दगीको, सुध्रिएन कसै गरी चाला जिन्दगीको, भरोसा नै लाग्न छोड्यो साला जिन्दगीको, सुध्रिएन कसै गरी चाला जिन्दगीको, भरोसा नै लाग्न छोड्यो साला जिन्दगीको, फूल टिप्ने भूल गर्दा सुल गर्यो यहाँ, फूल टिप्ने भूल गर्दा सुल गर्यो यहाँ, फूल टिप्ने भूल गर्दा सुल गर्यो यहाँ, बनाउ नै सकिएन माला जिन्दगीको, सुध्रिएन कसै गरी झाला जिन्दगीको, भरोसा नै लाग्न छोड्यो साला जिन्दगीको, झुन छुन खोज्दा मन बन्दी भयो उतै, झुन छुन खोज्दा मन बन्दी भयो उतै, झुन छुन खोज्दा मन बन्दी भयो उतै, जाति हुन्थ्यो खोल्न पाए ताला जिन्दगीको, सुध्रिएन कसै गरी चाला जिन्दगीको, भरोसा नै लाग्न छोड्यो साला जिन्दगीको, निभाए थे पराईले घिउ थपे आफै, निभाए थे पराईले घिउ थपे आफै, निभाए थे पराईले घिउ थपे आफै, दन्किँदैछ छातीभित्र ज्वाला जिन्दगीको, सुध्रिएन कसै गरी छाला जिन्दगीको, भरोसा नै लाग्न छोड्यो साला जिन्दगीको, जहर पिउने रहर गरी सहर पस्यो तिमी, जहर पिउने रहर गरी सहर पस्यो तिमी, जहर पिउने रहर गरी सहर पस्यो तिमी, विवस्तै रित्याउन प्याला जिन्दगीको, सुध्रिएन कसै गरी चाला जिन्दगीको, भरोसा नै लाग्न छोड्यो साला जिन्दगीको, भरोसा नै लाग्न छोड्यो साला जिन्दगीको।
धन्यवाद।
हजुर, तपाईँले गजललाई एकदमै न्याय गर्नुभएको छ। यति मिठो गला छ, यति मिठो लेख्नुहुन्छ, यो गाउने सङ्गीत सिक्नु भएको छ तपाईँले?
मसँग सङ्गीतको सैद्धान्तिक ज्ञान छैन भन्नुपर्छ मैले अहिलेसम्म औपचारिक रूपमा।
नसिक दादा, तपाईँको गला यति मिठो छ, सिक्नु भए हुन्थ्यो भन्ने एउटा सल्लाह तपाईँलाई यहीँनिर मैले बिसाएँ।
धन्यवाद, यहाँले शुभेच्छा राख्नुभयो, त्यसको लागि म एकदमै आभारी छु यहाँप्रति।
हजुर, यो गजल एकछिनमा फेरि उठान गर्नेछु, अहिलेलाई भने साङ्गीतिक आवाज राख्ने बेला भएको छ। तपाईँलाई मनपर्ने गजल गायक जुन गायक हुनुहुन्छ, गजलकार को हुनुहुन्छ?
मलाई एकदमै, मलाई मात्रै होइन, मलाई लाग्छ जति पनि गजलकार पारखी हुनुहुन्छ सबैले लिने, अधिकांशले लिने नाम हो शिव परियार, र म पनि त्यसबाट अछुतो छैन।
उहाँको कुनै एउटा गजल मन परेको एउटा गजल गुनगुनाउन, त्यही गजल हामी बजाउने पनि छ।
बेहोसी पछि त होस् माउँदा क्या दामी भो, बेहोसी पछि त होस् माउँदा क्या दामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो,
बेहोसी पछि त होस मा आउँदा क्या दामी भो, बेहोसी पछि त होस मा आउँदा क्या दामी भो, बेहोसी पछि त होस मा आउँदा क्या दामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, बेहोश पछि त होस मा आउँदा क्या दामी भो, क्या दामी भो, बेहोश पछि त होस मा आउँदा क्या दामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो, यहाँ पिउने म पिलाउने को पो क्या बदनामी भो। बाहिर अमृत लेखे पनि भित्र भने विषादी रहेछ, भित्र भने विषादी रहेछ, ओ बाहिर अमृत लेखे पनि भित्र भने विषादी रहेछ, भित्र भने विषादी रहेछ, माया अमृत पिए देखि जिन्दगी क्या बिरामी हो, माया अमृत पिए देखि जिन्दगी क्या बिरामी
हो। मनभित्रका भावनालाई शब्द बनाई केरहरू, नजाउन्ती मनका भाव त्यसै त्यसै खेर बरू, शब्दै शब्द जोडे रति बनाएका गजलहरू, वाचन गर्ने एउटै थलो गजलका शेरहरू।
हरेक सोमबार राति बीबीसी समाचारपछि
कार्यक्रम गजलका शेरहरू।
पुनः तपाईँ सम्पूर्णमा स्वागत गर्न आइसकेको लक्ष्मी त्यासुक अनि हामीसँग अतिथि गजलकार हुनुहुन्छ निर्मल पौडेल. उहाँको आवाजमा तपाईँले मिठा मिठा गजल पनि सुनिरहनु भएको छ. हामीलाई पनि यस्तो लागिरहेको छ यो यात्रा अनन्त भइदियो हुन्थ्यो, यो शब्द यात्रा अनन्त भइदियो हुन्थ्यो, उहाँका यस्तै गलाको माधुर्यता सुनिरहनु पाए हुन्थ्यो जस्तो लागिरहेको छ. रात्रिकालीन बसाइ छ. निर्मलजी तपाईँलाई पुनः स्वागत गरेँ मैले.
हजुर, फेरि पनि धन्यवाद दिन चाहन्छु.
दुईवटा गजल तपाईँले गाइसक्नु भएको छ, त्यसमा मदिराका कुरा अलिक विशेष जोडतोडका साथ आएका छन्. यो सुन्दरीका कुरा मदिराका कुरामा मात्रै गजल लेखिनुको कारण के होला?
मलाई लाग्दैन सुन्दरीका कुरा र मदिराका कुरामा मात्रै म गजल लेख्छु. हामी गजलकार भनौँ, गजलकार मात्रै नभएर सम्पूर्ण साहित्यकारको काँधमा एउटा जिम्मेवारी आएको हुन्छ, अघोषित जिम्मेवारी, र समाजका जति पनि पीडा व्यथाहरू छन् तिनीहरूलाई पनि हामीले बोल्नुपर्छ भन्ने मान्यताका साथ अगाडि चल्ने मान्छे हुँ म. र यहाँलाई जानकारी गराइहालौँ, शृङ्गारिक गजलहरू एकदमै कम लेख्छु म.
हजुर, धेरै शृङ्गारिक धेरै लेख्नुहुन्छ.
हजुर
हजुर,
त्यसोभन्दा अतिथि नहोला.
यहाँ अहिलेसम्म वाचन सुरुमा पनि एउटा मैले वाचन गरेको शृङ्गारिका नै झल्किएको थियो, त्यसभन्दा पछाडि गाउनु भयो तिनमा पनि शृङ्गारिक देखेर यो भने तपाईँलाई अन्याय गरेको
होइन. होइन, त्यस्तो भन्न मिल्दैन. शृङ्गारिक गजल लेख्नु आफैको नराम्रो कुरा होइन, र हामीले आम श्रोताहरूलाई पनि मध्यनजर गरेर गजलहरू वाचन गर्नुपर्ने हुन्छ.
गजल उत्थानको पृष्ठभूमि नै यो प्रेमिकासँगको वार्तालापको कुरा भनेर होला, शृङ्गारिकता झल्किन्छ यसलाई नराम्रो त भन्न खोज्छु.
होइन, एकदम 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 होइन. गजल आफैमा एउटा कोमल विधा हो, र अब गजललाई नारीकै पर्यायको रूपमा लिइन्छ, र त्यसकारणले गर्दाखेरि पनि शृङ्गारिकता आउनुपर्छ. त्यसै पनि शृङ्गारिक रस भनेको रसहरूको राजा हो.
आवश्यक छ गजलमा शृङ्गारिकता?
गजलमा शृङ्गारिकता आवश्यक छ धेरै हदसम्म, किनभने मान्छे एउटा भौतिक प्राणी हो होइन, उसमा पनि माया ममताका भावहरू रहेका हुन्छन्, र त्यो मान्छेले चाहिँ अधिकांश मान्छेको के हुन्छ स्वभाव भने आफूमा रहेको भावलाई लुकाएर राख्ने. हुन त हामीले सबैलाई माया बाँडेका हुन्छौँ, र त्यही माया हामीले गजलबाट चाहिँ बाँड्दाखेरि अझ गजल अलिकति कोमल हुन्छ र मर्मस्पर्शी हुन्छ भन्ने बुझाइ छ मेरो पनि.
हजुर, शृङ्गारिकता हुनुपर्छ
हुनुपर्छ,
तर आफू चाहिँ धेरै शृङ्गारिक भन्दा पनि गैर शृङ्गारिक गजलहरू पढ्छु भनेर भन्नुभयो.
हजुर हजुर,
गजल धेरैजना गजल सर्जकहरूको भनाइ सुन्दा के पाउँछु म भनेदेखि, गजल लेखनको यात्रा जुन हुन्छ त्यो चाहिँ एउटा बेचैनी वार्ता यहाँ कसैसँग प्रेममा परेर उस त्यो प्रेम पछिको प्राप्त भएको बिछोडमा परेर गजल लेखनको यात्रा प्रारम्भ हुन्छन् भन्छन्, तपाईँको पनि त्यस्तै कुनै कथा छ कि?
त्यस्तो होइन, म त्यो कुरालाई मान्दिनँ धेरै हदसम्म. यो कुरामा साथीहरूसँग धेरैपल्ट बहस पनि भएको छ, किनभने हामीले जति पनि काम कुराहरू गर्छौँ जिन्दगीमा त्यो सबै घटनाहरू हाम्रो जीवनमा घटेका हुँदैनन्, र धेरै कुराहरू देखेर पनि जानिन्छ. मेरा केही गजलहरूमा पिउने पिलाउने कुराहरू पनि आउँछन्, तर यहाँलाई जानकारी गराइहालौँ, म पिउने पिलाउने कुराबाट निकै टाढा भएको मान्छे हो. तर पनि समाजमा मैले गजल लेख्नुको मतलब मेरो लागि मात्रै त्यो गजल लेखिएको होइन, मैले समाजको आवाजलाई पनि बोलिरहेको हुन्छु. हजुर हजुर हजुर, एकदम म सर्जक हुँ, र एउटा सर्जक बोल्नुको मतलब पाठकले गजल पढ्दा होस् अथवा श्रोताले सुन्दा होस् उसले त्यहाँ आफ्नो आवाज भेट्नुपर्छ, त्यो मान्यता राख्छु म.
हजुर, तपाईँको भित्री व्यक्तिगत कुरालाई कोट्याउनु खोजी, प्रेम गर्नुभयो गर्नु भएन?
प्रेम गरेको छु, प्रेम गरेको छैन कसरी भनौँ, एउटा मान्छे भइसकेपछि उसको जीवन नै प्रेमको प्रतिफल हो होइन, जहाँ प्रेम हुँदैन त्यति बेला मान्छेको जन्म पनि हुन असम्भव हुन्छ होइन. त्यसकारण म पनि एउटा प्रेमकै उपज हुँ, र मैले पनि आफ्नो आवश्यकता अनुसार प्रेम गर्ने गरेको छु.
हजुर, आफ्नो प्रेमिकालाई सम्झेर लेख्नु भएको गजल सुनाउनुहोस् न.
सरी, यहाँले मेरो बनाएको गलत अर्थ बुझ्नुभयो. मैले प्रेमिका भनेको मेरो यो समाज होइन, मेरो देश हो
होइन. एकजना युवा हुनुहुन्छ, युवा अवस्थामा प्रेम गर्छन् भन्छन् गरिन्छ भन्छन् होइन, तपाईँले पनि प्रेमकै उपज हुनु भन्नुभयो. प्रेममै परेर पनि परेकै छुइनँ भने अछुतो रहन त सक्नुभएको छैन होला भनेर यस अर्थमा भने, त्यस्तो छ भने सुनाउन सक्नुहुन्छ?
त्यस्तो मेरो व्यक्तिगत सुनाउन लायकका यो सम्बन्धमा यस्ता घटनाहरू छैन.
मिडिया भनेर लुकाउन खोज्नु
होइन 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 होइन, म पनि एउटा मिडिया कर्मी हुँ होइन, आफ्नो भावनाहरू साटासाट गर्न पाउनु धेरै श्रोताहरू
होइन, व्यक्तिगत प्रतिष्ठालाई आँचाउँदा नि राम्रै हुन्छ.
प्रेम गरेर कसैको व्यक्तिगत प्रतिष्ठामा आँच आएको अहिलेसम्म यहाँले सुन्नुभएको छ?
होइन, प्रतिष्ठा बढ्छ, त्यही भएर मैले भन्न खोजेको.
मेरो त्यस्तो यो अर्थमा म आफूलाई अभागी सम्झिन्छु, किनभने मैले त्यस्तो खालको मौका पाएको छैन अहिलेसम्म.
हजुर, ल, प्रेमिका त छँदै छैन भन्नुभयो, त्यो पनि एउटा गजल वाचन गरेर सुनाउनुहोस् न त.
यहाँलाई म एउटा गजल राख्न चाहन्छु. विशेष गरेर यहाँले शृङ्गारिक गजल नै बाँध्नु भयो मसँग, त्यो पनि प्रेमिकालाई नै सम्झिएको गजल भन्नुभयो होइन। त्यसरी मैले गजल सृजना गर्दा प्रेमिकालाई नै सम्झिने गरेको त छैन, तर पनि अरूहरूका समस्याहरू देख्दाखेरि अर्काको प्रेमिकालाई होइन, अर्काको प्रेमिकालाई अर्कोले बोलेको कुरा सुन्दाखेरि म चाहिँ त्यही प्रेमिका भनिदिन्छु गजलका शेरहरूमा। म यहाँलाई त्यो गजल सुनाउन चाहन्छु, गाएरै सुनाऊ या वाचन गरौँ?
एउटा वाचन गरेर सुनाउनुहोस् न, गाएर हामीले दुईटा सुन्यौँ, लास्टमा फेरि एउटा सुन्नेछौँ।
त्यसो भए यहाँलाई म त्यो अन्तिममा सुनाउँछु,
मिठो अन्तिममा होइन
हुन्छ, म सम्भवतः नमिठा त दिन्न मेरो प्रयास
अहिलेसम्मको लागि, नमिठो भन्न त मैले खोजिनँ, नर्छ नलागोस्, तर पनि सबैभन्दा मिठो चाहिँ एउटा प्रेमिकासँगको एउटा शृङ्गारिक
एउटा समसामयिक गजल नै राख्न चाहन्छु, किनभने अघि नै पनि यहाँले भनिसक्नु भएको छ हाम्रो हातमा एउटा उत्तरदायित्व छ, गजल सर्जकहरूले देशलाई बिर्सिनु हुँदैन, आफ्नो समाजलाई बिर्सिनु हुँदैन, त्यस कारणले गर्दाखेरि मान्छेको आम समस्यालाई समेटेर लुकिएको एउटा गजल, मान्छेका रूपहरू मान्छे समयअनुसार मौसम अनुसार रूप परिवर्तन गर्छ, त्यही कुरालाई मैले अलिकति यहाँ मध्यनजर गरेर यो गजल उतारेको छु। एउटैको कति धेरै नाम भन्छ मान्छे, एउटैको कति धेरै नाम भन्छ मान्छे, कहिले कंस कहिले फेरि राम भन्छ मान्छे, एउटैको कति धेरै नाम भन्छ मान्छे, अरूलाई झुलाउँछ झुल्छ आफै पनि, अरूलाई झुलाउँछ झुल्छ आफै पनि, चिठी कुर्दा आउने खाली खाम भन्छ मान्छे, कहिले कंस कहिले फेरि राम भन्छ मान्छे, कसैलाई वर्षैभरि तुसारोले छोप्दा, कसैलाई वर्षैभरि तुसारोले छोप्दा, कतै तालु पोल्ने तीको घाम भन्छ मान्छे, कहिले कंस कहिले फेरि राम भन्छ मान्छे, अरूलाई दुःख दिन दुःख खेप्छ आफै, अरूलाई दुःख दिन दुःख खेप्छ आफै, चरो मार्न गुलेलीको चाम भन्छ मान्छे, चिठी कुर्दा आउने खाली खाम भन्छ मान्छे, पुण्य पनि यसैमा छ पाप यसैभित्र, पुण्य पनि यसैमा छ पाप यसैभित्र, कतै नर्क कतै पुण्य धाम भन्छ मान्छे, चरो मार्न गुलेलीको चाम भन्छ मान्छे, मौकै पिच्छे रूप फेर्दै फेर्दै हिँड्छ सधैँ, मौकै पिच्छे रूप फेर्दै फेर्दै हिँड्छ सधैँ, बाह्रै मास बदलिने याम भन्छ मान्छे, कहिले कंस कहिले फेरि राम भन्छ मान्छे, विवाहमा जन्ती भन्दै रमाउँछ त्यही, विवाहमा जन्ती भन्दै रमाउँछ त्यही, घाटमा रुँदै मलामीको लाम भन्छ मान्छे, कहिले कंस कहिले फेरि राम भन्छ मान्छे, कहिले कंस कहिले फेरि राम भन्छ मान्छे। धन्यवाद
हजुर, कहिले कंस कहिले फेरि राम भन्छ मान्छे।
हजुर
धेरै मिठा मिठा गजलहरू सिर्जना गर्नुहुन्छ, कस्तो समयमा चाहिँ तपाईँलाई विशेष गजल फुर्ने गर्छ?
विशेष गजल फुर्ने भनेको जुनसुकै समयमा पनि आउँछ,
त्यही पनि एउटा हुन्छ नि यस्तो छ, साँझको बेलामा हुन्छ, पानी पर्नेला, कतिपय गजलकारहरू, तपाईँको त्यस्तो कुनै निश्चित समय छैन?
मेरो निश्चित समय छैन, म जुनसुकै बेला पनि सृजना गर्छु, जति बेला मेरो मनमा कुसमुकुस हुन्छ, एक किसिमको अप्ठ्यारोपन पैदा हुन्छ भनौँ, जब सृजनाले घचघच्याउन थाल्छ त्यो अवस्थामा, जति बेला मलाई त्यो खालको चाहिँ एउटा सृजनाले घचघच्याएको आभास हुन्छ, त्यसपछि म सुरु गरिदिइहाल्छु लेख्नको लागि।
त्यो पाँच छ वर्षको लामो यात्रा पार गरिसक्नु भएको छ तपाईँले गजल सृजनामा, सुरुको गजल र अहिले हालसाले सृजना गर्नुभएको गजलमा के भिन्नता पाउनुहुन्छ?
सुरु सुरुमा गर्दाखेरि के हुन्थ्यो भने, जुन कुरा लेखिन्छ त्यो कुरा लेख्दाखेरि अलिकति मैले भन्न खोजेको कुरा यो हो भनेर एउटा विचार दिने जमर्को गर्थे होइन, त्यस कारणले गर्दाखेरि गजलमा अलिकति मिठास नआउने जस्तो, अनि सुरु सुरुका क्रममा मैले गजल गायन गरेको थिइनँ, सुरुमा वाचन गर्थे र त्यो अवस्थामा अक्षर संख्याहरू नमिल्ने होइन, जुन गजलको गेयता धर्म हुन्छ त्यसलाई निभाउन कठिन हुन्थ्यो, तर त्यस पछिका दिनहरूमा भने अलिकति केही परिष्कृत भएर गएको पाएको छु।
अहिलेको अवस्थामा गजल लेखनमा युवाहरूको एकदमै लगाव देखिएको छ, यसको कारण चाहिँ के होला, यसलाई कसरी हेर्नुहुन्छ?
यो स्वाभाविक कुरा पनि हो, किनभने अहिलेको जमाना भनेको मान्छेसँग समयको अभाव छ र छोटो समयमा धेरै कुरा प्राप्त गर्न खोज्छ मान्छे, र गजलले त्यो कुरा दिन सकेको छ, किनभने गजलको भाव पछिलाई हेर्दाखेरि यो कवितासँग धेरै हदसम्म मेल खान्छ, कविताको जस्तो भाव हुन्छ गजलमा भने यसले गीता धर्मलाई निभाउने हुँदाखेरि संगीतसँग पनि यसले सम्बन्ध राख्ने हुन्छ र गीतको र कविताको मान्छेको जुन गीत सुन्ने र कविता सुन्ने तिर्खा हुन्छ यो दुईवटै कुरालाई गजलले चाहिँ मेटाउन सक्छ त्यसकारणले पनि अधिकांशको झुकाव यसतर्फ बढेको हो जस्तो लाग्छ मलाई।
नेपाली गजलको भविष्य कस्तो देख्नुभएको?
मैले अहिलेको आधारमा हेर्दाखेरि नेपाली गजलको भविष्य एकदमै सुन्दर उज्यालो देखेको छु र यसको मतलब यो होइन त्यसमा अध्यारा पक्षहरू छँदै छैनन्, मैले त्यो कुरालाई संकेत गर्न खोजेको होइन, तर पनि तुलनात्मक हिसाबले हेर्दाखेरि नेपाली गजलको भविष्य मैले एकदमै सुन्दर देख्छु किनभने बढीभन्दा बढी स्रष्टाहरू नवस्रष्टाहरू गजलतर्फ आकर्षित हुनुभएको छ। हो केही समस्या कहाँ छ भनेदेखि जति पनि यसतर्फ आकर्षित हुनुहुन्छ उहाँहरूले गजललाई राम्रोसँग नबुझिकनै लेख्न सुरु गर्नुभएको छ, त्यसकारणले उहाँहरूमा अलिकति थोरै मात्रै सैद्धान्तिक ज्ञानलाई चाहिँ लिएर अझ लेखनमा अगाडि बढ्नु हो भनेदेखि अझै हाम्रो चाहिँ नेपाली गजल समृद्ध हुँदै जानेछ र यसको भविष्य अझ उज्जवल हुनेछ त्यस्तो लाग्छ मलाई।
हामी कार्यक्रमको अब भने अन्तिम खण्डमा आइसकेका छौँ, प्राविधिक मित्रले इसारा गर्दै हुन्छ र कार्यक्रमका लागि भने छुट्याएको समय सकिने लागेको छ भनेर, यति राम्रा राम्रा गजल सिर्जना गर्नुहुन्छ निर्मलजी, कुनै कृति प्रकाशनको सोच राख्नुभएको छ?
कृति प्रकाशन त हरेक सर्जकले कृति प्रकाशन गर्छु भन्ने सोच राखेको हुन्छ र त्यो सोचबाट म पनि अछुतो छैन, तर कृति प्रकाशनको लागि हतारिने पक्षमा म छैन, अलिकति ढिलै गरेर उत्कृष्ट खालकै कृति निकालौँ भन्ने सोचाइमा छु म, त्यसकारणले मेरो गजलको कृतिको रूपमा पाठकहरूले मेरो गजल अलिक ढिलै नै पाउनुहुनेछ।
पाउन
चाहिँ एकदमै त्यो कुरामा विश्वस्त हुनुभयो हुन्छ पाउनुहुनेछ।
हजुर, यति राम्रा राम्रा गजल सिर्जना गर्नुहुन्छ, प्रस्तुत गजलका शेरहरू यतिखेर थुप्रै श्रोताहरूले सुनिरहनु भएको छ, उहाँहरूले तपाईँका रुचि खुबीको बारेमा कुनै सल्लाह सुझाव प्रशंसा लगायतका प्रतिक्रिया जनाउन र तपाईँसँग निरन्तर सम्पर्कमा रहिरहनको लागि के गर्नु पर्ला?
अहिले अलिकति सञ्चार माध्यमले गर्दाखेरि सजिलो भएको छ होइन, उहाँहरूले मसँग एउटा निरन्तर सम्पर्कमा रहने यदि उहाँ सर्जक हुनुहुन्छ भनेदेखि उहाँले आफ्ना गजल सृजनाहरू मेरो कार्यक्रममा पठाउन सक्नुहुनेछ होइन, त्यसरी पनि हामी व्यक्तिगत सम्पर्क भन्नुपर्दाखेरि मैले ठेगाना भन्दा म चन्द्रनिगापुर वार्ड नम्बर 5 सिरियादह चौतहटमा बस्छु, मेरो स्थायी बसोबास त्यहाँ छ र हाल मैले अध्यापन गर्ने विद्यालय भनेको मुनलाइट एकाडेमी हो र अब त्योभन्दा पनि मसँग व्यक्तिगत हिसाबमै भेट गर्न चाहनुहुन्छ भने मैले दिने भनेको सम्पर्क नम्बर हो र फेसबुकमा पनि भेट हुन सक्छ यदि उहाँहरू फेसबुक चलाउनुहुन्छ भने, फेसबुक आइडी मेरो रहेको छ pawdelknirmal@gmail.com, यसमा चाहिँ गर्नुभयो भने उहाँहरूले मलाई भेट्न सक्नुहुन्छ र उहाँहरूले चाहिँ निर्मल पौडेल भनेर सर्च गर्नुभयो भने पनि फेसबुकमा भेट्न सक्नुहुन्छ र अब व्यक्तिगत हिसाबमै गफ गर्न चाहनुहुन्छ केही प्रतिक्रिया दिन चाहनुहुन्छ भने उहाँहरूको प्रतिक्रिया म एकदमै पर्खेर बसेको हुनेछु र त्यसको लागि मैले उहाँहरूलाई मेरो सम्पर्क नम्बर दिनुपर्ने हुन्छ। कोही पनि श्रोताहरू जति पनि श्रोताहरूले सुन्दै हुनुहुन्छ यदि यहाँहरूलाई चाहिँ मैले आगामी दिनहरूमा लेख्न अगाडि बढाउन के गर्नु पर्ला मैले के गर्दा राम्रो होला त्यस सम्बन्धमा प्रतिक्रिया दिन चाहनुहुन्छ भने मेरो सम्पर्क नम्बर रहेको छ 9845223188, यसमा सम्पर्क गरेर मलाई दिन सक्नुहुनेछ।
हजुर, हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ, कुनै भन्नै पर्ने कुरा जुन मैले सोधिनँ यहाँलाई त्यस्तो भन्न मन लागेको कुनै कुरा छ भने?
त्यो कुरा म गजलसँगै सम्बन्धित भएर भन्छु, जति पनि नवस्रष्टाहरू हुनुहुन्छ उहाँहरूलाई म के भन्न चाहन्छु भनेदेखि धेरै अधिकांश स्रष्टाहरूको समस्या के रहेको छ भने उहाँहरू लेख्न चाहिँ लेख्नुहुन्छ तर मिडियामा आउन चाहनुहुन्न, जति आफूले अलिकति स्थापित भइसक्नु भएको छ मिडिया भनेको हामी स्रष्टाहरूलाई पनि एउटा मञ्च प्रदान गर्ने ठाउँ हो, त्यसकारण हामी सबैजनाले चाहिँ मिडियाको सदुपयोग गर्नुपर्छ, यहाँहरूको सृजना पनि यहाँहरूले मिडियामा पठाउनुहोस् र नवस्रष्टाहरूले अलिकति गजललाई पहिला बुझेर लेखन सुरु गर्नुभएदेखि यहाँको यात्रा धेरै अगाडिसम्म बढ्न सक्छ, यही नै भन्न चाहन्छु।
हस् त निर्मलजी, समय दिनुभयो, धेरै धेरै धन्यवाद, अझै तपाईँका गजल सुन्ने मन हुँदाहुँदै तपाईँको व्यक्तिगत जिन्दगीको निकट रहेर कुराकानी गर्ने मन हुँदाहुँदै यति बेला भने छुट्टिने भन्ने बेला भइसकेको छ, तपाईँको गजल लेखनको यात्रा निरन्तर अगाडि बढिरहोस्, अविरल चलिरहोस्, भविष्यमा चम्किला नक्षत्रको रूपमा नेपाली गजलको आकाशमा रहन सफल हुनुहोस् यही शुभकामना दिन्छौँ। अन्त्यमा के भन्न चाहनुहुन्छ?
अन्त्यमा म यहाँलाई, यहाँले मलाई यहाँसम्म निम्त्याउनु भयो, यहाँलाई र एकता एफएम परिवारलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु किनभने यहाँहरूले मलाई आज एउटा मञ्च दिनुभएको छ र मैले मेरा गजल सृजनाहरू मेरा भावनाहरू सम्पूर्ण श्रोतामा पुर्याउन पाएको छु, यसका लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद।
हजुर धन्यवाद, हामी समयको पाबन्दीलाई ख्याल गरेर उहाँका धेरै धेरै गजलहरू सुन्ने मन हुँदाहुँदै पनि विदा हुनुपर्ने बेला भइसक्यो। सकिसकेको छ। आधारित गजल मनहरू कार्यक्रमको समय सकिसकेको छ, त्यसैले रेडियो सुन्ने श्रोतालाई धन्यवाद भन्न चाहन्छु। कार्यक्रममा बजेका गीत संगीतका स्रष्टाहरूप्रति पनि आभार व्यक्त गर्न चाहन्छु, साथै प्राविधिक मित्रलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको कार्यक्रम गजलका शेरहरूको यो अङ्कबाट बिदा हुने अनुमति चाहन्छु। अर्को हप्ता पुनः तपाईँका गजल सिर्जनाले भरिएका पत्र गजलहरू लिएर आउने नै छु। अहिले भने आजका अतिथि निर्मल पौडेललाई र म लक्ष्मी त्यासलाई पनि बिदा दिनुहोस्। हस्त, नमस्ते।